यो रेडियो नेपाल हो। हरिशरण लामिछानेबाट समाचार सुन्नुहोस्। सबभन्दा पहिले यस प्रसारणका मुख्य समाचार। चीनको हुबै प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउन विमान पठाउने सरकारको तयारी। नेपालको विकासका लागि नेपाल चीन र भारत बीचको त्रिदेशीय साझेदारी रणनीति सबैभन्दा बलियो विकल्प भएको नेकपाका अध्यक्ष प्रचण्डको धारणा। ललिता निवासको जग्गा प्रकरणमा अख्तियारले प्रस्तुत अभियोग पत्र विरोधाभासपूर्ण र दोहोरो मापदण्डयुक्त भएको प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसको ठहर र चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या 1000 नाग्यो। विश्वका अन्य भागमा संक्रमण फैलिए त्यसले भयावह स्थिति उत्पन्न गर्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को चेतावनी। सरकारले कोरोना भाइरस फैलिएको चीनको हुबै प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सको जहाज चीन पठाउने तयारी गरेको छ। चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाज मार्फत ल्याउने सम्बन्धमा व्हाइट बडी जहाज पठाउने बारे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारी बीच छलफल भएको थियो। निगमले अबको एक दुई दिनभित्रै आफ्नो व्हाइट बडी जहाज चीन पठाउने आन्तरिक तयारी गरिरहेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो। जहाज पठाउँदा करिब दुई दिनको उडान व्यवस्थापन गर्नुपर्ने भएकाले व्यवस्थापकीय काम थालिएको निगमले जनाएको छ। चीनको हुबै प्रान्तको वुहान शहरबाट 180 जना नेपालीले स्वदेश फर्कनका लागि त्यहाँ स्थित नेपाली दूतावासमा निवेदन दिएका छन्। चीनबाट ल्याइएका नेपालीलाई स्वदेश ल्याई 14 दिनसम्म परीक्षणमा राखिने बताइएको छ। सरकारले भाइरस संक्रमणलाई लक्षित गरी विभिन्न 3 अस्पतालमा 43 शैयाको व्यवस्था गरेको छ। यसैगरी पोखरा चितवन र भैरवामा हेल्थ डेस्कको व्यवस्था गरिएको र रसुवा तथा तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसैबीच चीनबाट उद्धार गरी नेपाल ल्याउन लागि 108 नेपालीलाई राख्न क्वारेन्टाइन निर्माणको काम भइरहेको भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको भवनमा संचारकर्मीलाई प्रवेश निषेध गरिएको छ। चीनमा कोरोना भाइरसले महामारीको रूप लिएपछि त्यहाँ रहेका नेपालीलाई सरकारले स्वदेश फर्काएर खरीपाटी स्थित प्राधिकरणमा राख्ने तयारी गरेपछि समाचार संकलनका लागि खरीपाटी पुगेका संचारकर्मीलाई हिजोदेखि मूल गेटबाटै प्रवेशमा रोक लगाइएको हो। सरकारले बाक्लो बस्ती भएको खरीपाटीमा चीनबाट फर्काउने नेपाली राख्ने तयारी गरेपछि स्थानीय बासिन्दा चांगुनारायण नगरपालिका र त्यहाँका राजनैतिक दलले त्यसको विरोध गर्दै विकल्प खोज्न माग गर्दै आएका छन्। यसैबीच सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्नका लागि भक्तपुरको खरीपाटी स्थित नेपाल विद्युत प्राधिकरणको थप 2 भवन खाली गराएको छ। प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले एकीकृत उपयोगी राजमार्ग युटिलिटी करिडोर निर्माण सम्बन्धी विधेयक संसदको चालू अधिवेशनमा पेश गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकले सड़कमा रहेका तार बिजुलीका पोल तथा अव्यवस्थित रूपमा राखिएका ढल र खानेपानीका पाइपहरूले शहरलाई कुरूप बनाएको र निर्माण लागत बढ़ाएको भन्दै चाँडोभन्दा चाँडो एकीकृत उपयोगी राजमार्ग युटिलिटी करिडोर निर्माण सम्बन्धी विधेयक संसदको चालू अधिवेशनमा पेश गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकमा संचार तथा सूचना प्रविधि र शहरी विकास मन्त्री गोकुल प्रसाद बासकोटाले एकीकृत उपयोगी राजमार्ग युटिलिटी करिडोरको आवश्यकता देशैभरि रहेको भन्नुहुँदै यस सम्बन्धी मन्त्रालयले विधेयकको मस्यौदा तयार गरिसकेको र संसदको चालू अधिवेशनमा पेश गर्ने गरी काम भइरहेको बताउनुभयो। बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले सार्वजनिक खरिद ऐनमा सड़क बनाउनेलाई ढल व्यवस्थापन समेत गर्नुपर्ने गरी कानून बनाइएको जानकारी दिनुभयो। यस्तै बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमाङले आफू युटिलिटी करिडोरको पूर्ण कार्यान्वयनको पक्षमा रहेको भन्नुहुँदै यस सम्बन्धी कानून निर्माण गरी बाध्यात्मक बनाउनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा खानेपानी तथा सरसफाई मन्त्री बीना मगरले सड़क निर्माणको कामलाई व्यवस्थित बनाउन मन्त्रालय र त्यस अन्तर्गतका निकाय बीचमा आपसी समन्वय र सहकार्यको आवश्यकता उल्याउनुभयो। बैठकमा सांसदहरूले समितिले दिएका निर्देशनहरू कागजमा सीमित रहने गरेको गुनासो गर्नुहुँदै कार्यान्वयन पक्ष बलियो बनाउन मन्त्रीहरूको ध्यान आकर्षण गर्नुभएको थियो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हाको निमन्त्रणामा क्यानाडाको माथिल्लो सदन सिनेटका सभामुख जर्ज जे फ्युरीको नेतृत्वमा नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डलले हिजो राष्ट्रिय सभा बैठकको अवलोकन गरेको छ। राष्ट्रिय सभाको हिजोको बैठकको विशेष समयमा सांसदहरूले क्यानाडाको सिनेटका सभामुखको भ्रमणबाट नेपाल र क्यानाडा बीचको सम्बन्ध अझ मजबूत र प्रगाढ़ हुने विश्वास व्यक्त गर्नुभयो। बैठकमा नेपाल कम्युनिष्ट पार्टी नेकपा का सांसद दीननाथ शर्माले नेपाल र क्यानाडा बीच दौत्य सम्बन्ध स्थापना भएको 65 वर्ष पूरा भएको र आगामी दिनमा दुई देश बीचको सम्बन्ध अझ मजबूत हुने बताउनुभयो। सांसद शर्माले नेपाल गणतन्त्रात्मक र क्यानाडा राजतन्त्रात्मक मुलुक भए पनि दुवै देशको राजनैतिक प्रणालीको मौलिकता र विशेषता समान रहेको बताउनुभयो। नेपाली कंग्रेसका सांसद सुरेन्द्र राज पाण्डेले मीडिया काउन्सिल विधेयकलाई आवश्यक परिमार्जनका साथ संविधानको भावना अनुसार पारित गरेको उल्लेख गर्नुहुँदै संसदमा रहेका अन्य विधेयकलाई पनि सहमतिका आधारमा पारित गर्नुपर्नेमा सदनको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय जनता पार्टी राजपाका सांसद रमेश प्रसाद यादवले क्यानाडामा संवैधानिक राजतन्त्र भए पनि राजनैतिक प्रणाली नेपालसँग धेरै मिल्दोजुल्दो रहेको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक आगामी फागुन 5 गते दिनको 1 बजे बस्नेछ। त्यसअघि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हा र क्यानाडाको माथिल्लो सदन सिनेटका प्रमुख जर्ज जे फ्युरी बीच संघीय संसद सचिवालयमा शिष्टाचार भेटवार्ता भएको थियो। भेटका अवसरमा नेपाल र क्यानाडा बीच कूटनैतिक सम्बन्ध, मित्रता, समझदारी र संसदीय सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो। त्यस अवसरमा अध्यक्ष तिमल सिन्हाले सभामुखको उच्चस्तरीय भ्रमणले नेपाल र क्यानाडा बीचको सम्बन्ध र सहकार्यलाई मजबूत बनाउन सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो। क्यानाडाको माथिल्लो सदन सिनेटका सभामुख फ्युरीले नेपालको पर्यटन, जलविद्युत, वायु ऊर्जा तथा सौर्य ऊर्जा विकासमा क्यानाडाको तर्फबाट सहयोग हुने बताउनुभयो। क्यानाडाका सभामुख फ्युरीले आज प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप गेवाली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग भेटवार्ता गर्ने र पाटन म्युजियम भ्रमण गर्ने कार्यक्रम रहेको छ। क्यानाडाको माथिल्लो सदन सिनेटका सभामुख फ्युरी नेपालको दुई दिने भ्रमणका लागि हिजै काठमाडौँ आइपुग्नु भएको हो। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले खेलकुद सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2075 सर्वसम्मतिले पारित गरेको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकले विधेयक संशोधनसहित पारित गरेको हो। बैठकमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले खेलकुद सम्बन्धी विधेयक पारित भएपछि नेपालको खेलकुद क्षेत्रमा रहेको सिन्डिकेट अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले संक्रमणकालीन न्याय निरूपणका लागि ऐन र नियमावली संशोधन गर्न सरकारलाई सुझाव दिएको छ। आयोगद्वारा हिजो जारी प्रेस विज्ञप्तीमा संक्रमणकालीन न्याय निरूपणमा सर्वोच्च अदालतबाट भएका फैसलाले प्रतिपादन गरेका नजिर, सिद्धान्त एवं अन्तर्राष्ट्रिय कानून, अभ्यास र मापदण्ड अनुकूल छानबिन, परिपूरण लगायतका प्रक्रियामा पीड़ितको सहभागिता सुनिश्चित हुने गरी ऐन संशोधन गर्न माग गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको विकासका लागि नेपाल, चीन र भारत बीचको त्रिदेशीय साझेदारी रणनीति सबैभन्दा बलियो विकल्प भएको बताउनु भएको छ। नुवाकोटको विदुर नगरपालिका 7 तुप्चेमा स्वर्गीय नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण कार्यक्रममा अध्यक्ष दाहालले रेलमार्ग, हवाई मार्ग वा सड़क मार्ग जे बनाए पनि नेपालको आर्थिक विकासका लागि त्रिदेशीय कनेक्टिभिटीको खाँचो रहेको बताउनुभयो। कार्यक्रममा ऊर्जा तथा सिंचाई मन्त्री वर्षमान पुनले नुवाकोट सहित देशका सबै भागमा चाहे जति विद्युत उपलब्ध गराउने गरी सरकार अघि बढ़ेको बताउनुभयो। उहाँले चालू आर्थिक वर्षमा 1000 मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोड़िने, 5 वर्षमा 5000 र 10 वर्षमा 15000 मेगावाट बिजुली उत्पादन हुने बताउनुभयो। हिजै काठमाण्डुमा आयोजित नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल सामन्तवादको अन्त्यपछि समाजवादतर्फ उन्मुख रहेको बताउनुभयो। अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनादेखि नेपालको हरेक राजनैतिक परिवर्तनमा नेपालका सबै जात जाति र सबै भूगोलको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
सामन्तवादी युगबाट हामी अर्को एउटा समाजवादको नयाँ युगतिर जाने प्रक्रियामा हामी छौं। एउटा खुशी र गौरवको कुरा के हो भने यो परिवर्तन हासिल गर्न नेपालका सबै जात जाति, भाषा भाषी, सांस्कृतिक समुदाय र भौगोलिक क्षेत्रमा रहने सबै समुदायको योगदान उत्तिकै रहेको छ। यहाँ कोही पछि परेको छैन। के तराई, मधेस, पहाड, हिमाल, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम सबैको योगदान रहेको छ र हामी यहाँ आइपुगेका छौं। र हामी अगाडि अझ राम्रो समाज निर्माण गर्न चाहन्छौ। नेपाल जसरी सगरमाथाको देश भनेर चिनिन्छ, जसरी नेपाल बुद्धको जन्मस्थल भनेर चिनिन्छ, त्यसरी नै विकास र समृद्धिको यात्रामा पनि, समाजवाद र सामाजिक न्यायको यात्रामा पनि हामीले नेपाललाई विश्वमा सबभन्दा उच्चो ठाउँमा पुर्याउन सम्भव छ, पुर्याउनु पर्छ। त्यसमा हामी सबैको योगदान रहनेछ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाले आगामी फागुन 1 गते शहीदको स्मृतिमा देशभरि श्रद्धांजली सभा गर्ने भएको छ। नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा श्रद्धांजली सभा गरिने जानकारी दिनुभयो। पार्टीले 77 जिल्ला कमिटिलाई रचनात्मक तरिकाले यो दिवस मनाउन निर्देशन दिएको छ। काठमाण्डुमा पार्टी मुख्यालय धुम्बारायमा गरिने सभामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले वर्तमान सरकारले देशको शिर झुक्ने काम कहिल्यै नगर्ने बताउनु भएको छ। गोर्खा नगरपालिका 9 लक्ष्मी बजारमा हिजो आयोजित कार्यक्रममा प्रवक्ता श्रेष्ठले राष्ट्रियता, स्वाधीनता र सार्वभौम सत्तालाई कमजोर बनाउने कुनै पनि काम सरकारले नगर्ने बताउनुभयो। पुर्खाले जोगाएको स्वाभिमानको रक्षा गर्न वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टी नेकपा दृढ़ रहेको भन्दै उहाँले अहिले पनि नेपालको राष्ट्रियताको रक्षा गरेर सरकार अघि बढ़ने बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले बालुवाटार स्थित ललिता निवासको जग्गा सम्बन्धी विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको अभियोग पत्र आफैमा विरोधावासपूर्ण एवं दोहोरो मापदण्डयुक्त भएको ठहर गरेको छ। कंग्रेस केन्द्रीय कार्यसमितिको हिजो बसेको बैठकले आयोगले पार्टीका उपसभापति विजय कुमार गच्छदारमाथि सरकारको प्रभाव र दबावमा प्रतिशोधपूर्ण व्यवहार भएको भन्दै राजनैतिक रूपले प्रतिवाद गर्ने निर्णय गरेको छ। एउटै मुद्दामा फरक फरक मापदण्ड अपनाएर आफ्नालाई जोगाउने र अरूलाई फसाउने काम भएको भन्दै कंग्रेसले मुद्दा दायर गर्ने कार्य राजनैतिक पूर्वाग्रह र बदनियतले प्रेरित रहेको बैठकपछि पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैठकले चीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थीसँगै सबै नेपालीलाई तत्काल उद्धार गरेर स्वदेश ल्याउन सरकार समक्ष माग गरेको छ। बैठकले उद्धारमा हुने ढिलाइले बढ़न सक्ने संक्रमणको जोखिम, त्यसले नेपालमा पर्न सक्ने गम्भीर असरबारे र स्वदेश ल्याएर राख्ने क्वारेन्टाइनलाई सम्पूर्ण रूपले व्यवस्थित र सुरक्षित ढंगले प्रबन्ध गर्न सरकारलाई सजग गराएको छ। राजधानीमै दिन दहाड़ै नेपाल सरकारका पूर्व सचिव अर्जुन कार्की श्रीमती मुना कार्कीको हत्या भएको घटनालाई बैठकले गम्भीरतापूर्वक लिएको जनाएको छ। यसलाई समाजमा बढ़दो हिंसा र असुरक्षाको प्रतिनिधि घटनाका रूपमा लिँदै कंग्रेसले शान्ति सुरक्षाको प्रश्नमा गम्भीर हुन सरकार समक्ष अपील गर्दै घटनाको गहिरो अनुसन्धान र दोषीमाथि कार्यवाहीको माग गरेको छ। यसैगरी अछाम पंचदेवल विनायक नगरपालिका 2 कंग्रेसका तर्फबाट निर्वाचित वड़ाध्यक्ष पदम बहादुर थामीको यही माघ 20 गते भएको हत्याको गहिरो अनुसन्धान गरी दोषीलाई आवश्यक कार्यवाही गर्न कंग्रेसले सरकारसँग माग गरेको छ। केन्द्रीय कार्यसमितिको बैठक भोलि दिउँसो 2 बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले नेपाली युवाका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा रोजगारीको कोटा वृद्धि गर्ने विषयमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सेकसँग छलफल गर्नुभएको छ। भेटमा मन्त्री यादवले कोटा वृद्धि भएमा भाषा तथा सिप परीक्षा पास गरेका युवा प्रतीक्षामा बस्नुपर्ने अवस्था अन्त्य गर्न मदत पुर्याउने बताउनु भएको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिनुभयो। सरकारले कञ्चनपुर र कैलालीका आदिवासी राणा थारू समुदायलाई अलग्गै सूचीकृत गरेपछि उनीहरू खुशी भएका छन्। कञ्चनपुरबाट हाम्रा संवाददाता हरिशचन्द्र बागको यो रिपोर्ट।
राणा थारू समुदायलाई अलग्गै आदिवासी जनजातिका रूपमा सूचीकृत गरिएको छ।
नेपाल सरकारका संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँसकोटा सरकारले यही माघ 20 गतेको मन्त्री परिषदको बैठकबाट राणा थारू समुदायको माग र विज्ञहरूको सुझावका आधारमा उक्त समुदायलाई अलग्गै पहिचान दिएको छ। विक्रम सम्वत 2056 सालमा तत्कालीन सरकारले आदिवासी जनजाति सूचीकृत गर्दा आफूहरू छुटेको भन्दै सो समुदाय निरन्तर आन्दोलित थियो। कैलाली क्षेत्र नम्बर 5 बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नारदमुनि राणाले सरकारले उक्त निर्णय गरेकोमा अब आफूहरूको पहिचान सँगै थप अधिकार प्राप्तिको आधार खुलेको बताउनुभयो।
भर्खरै नेपाल सरकारले राणा थारू जातिलाई पनि सूचीकृत गरेको छ र अब हाम्रो पहिचान हामीले पाएका छौँ। थप अधिकार प्राप्तिका लागि हामी नेपाल सरकारसँग अनुरोध गर्छौँ।
कुनै पनि समुदाय अलग्गै सूचीकृत हुनका लागि कम्तीमा 10 संस्कारमा भिन्नता हुनुपर्ने मान्यता छ। यसअघि राणा थारू समुदायलाई थारू जनजातिको समग्र पहिचानमा समावेश गरिएको थियो। थारू र राणा थारू बीच पनि जन्मदेखि मृत्युसम्मको 10 भन्दा बढी संस्कारमा भिन्नता पाइन्छ। नेपाल राणा थारू समाजका केन्द्रीय अध्यक्ष कृपाराम राणाले 2 लामो समयदेखिको संघर्ष र मेहनतपछि आफूहरू यस चरणमा आइपुगेको बताउँदै राणा थारू समुदायका लागि यो हर्षको विषय भएको उल्लेख गर्नुभयो।
राणा थारू कम्युनिटीको लागि यो हर्षको विषय हो। 2 लामो संघर्षका परिणाम स्वरूप हामीले यो हासिल गरेका छौँ।
राज्यको मूलधारसम्म पहुँच नपुग्नुको मुख्य कारणका रूपमा आफूहरू सूचीकृत नभएको राणा थारू समुदायको ठम्मै छ। उक्त समुदायको माग बमोजिम राज्यले ढिलै भए पनि सूचीकृत गरिसकेपछि आगामी दिनमा आफूहरूका प्रत्येक कला संस्कृति र वेशभूषालाई प्रवर्धन गर्दै लैजाने कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी उपप्रमुख रमिता राणा बताउनुहुन्छ।
आगामी दिनहरूमा हामीले हाम्रो जातिलाई पहिचान स्वरूप प्रत्येक संस्कृतिको प्रवर्धन गर्दै अगाडि बढाउनेछौ।
कञ्चनपुर र कैलाली जिल्लामा गरी करिब 3.5 लाखको संख्यामा राणा थारूको बसोबास छ। सूचीकृत भइसकेपछि अहिले उनीहरूको बसोबास रहेका गाउँ बस्तीहरूमा हर्षोल्लासका साथ दीप प्रज्वलन गरिँदैछ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
क्यों भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। बंगलादेशका सेना प्रमुख अजीज अहमदले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री निवास पालुवाटारमा भएको भेटमा उहाँहरूबीच दुई देशको सुरक्षाबारे छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा सेना प्रमुख अहमद यही माघ 24 नेपाल आउनु भएको हो। ललितपुरको सानेपा स्थित आफ्नै घरको भान्साकोठामा हिजो बिहान अचेत अवस्थामा भेटिएकी पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुनाको हत्या भएको नेपाल प्रहरीले आशंका गरेको छ। पूर्व सचिव पत्नी मुनाको हत्या भएको आशंकामा प्रहरीले घरको सीसीटीभी फुटेज लगायत अन्य प्रमाणको अनुसन्धान अघि बढ़ाएको जनाएको छ। कार्कीको उपचारका क्रममा स्टार अस्पतालमा मृत्यु भएको थियो। सोही घरमा कामदारका रूपमा बसेका विजय चौधरीको शव आत्महत्याको प्रकृतिमा पनि त्यही फेला परेकाले मुनाको हत्या भएको र विजयले आत्महत्या गरेको आशंका गरिएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले आगामी फागुन 19 जापानको नारितामा सीधा उड़ान भर्ने भएको छ। निगमको एयरबस वाइड बडी जहाज मार्फत नारितामा साताको 3 सोमबार, बुधबार र शुक्रबार सीधा उड़ान प्रारम्भ गर्ने निगमले हिजो विज्ञप्ति मार्फत जनाएको छ। नारिताको उड़ान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुहरूलाई सुविधा हुनेछ भने सीधा उड़ानले ट्रान्जिटको झन्झट समाप्त हुनेछ। नारिता उड़ानका लागि यात्रुको उत्साहवर्धक बुकिङ भइरहेको निगमको वाणिज्य विभागले जनाएको छ। झापाका सरकारी सार्वजनिक र गुठी स्वामित्वमा रहेका 1,000 भन्दा बढ़ी जग्गा अतिक्रमण भएको सरकारवालाहरूले बताएका छन्। झापाको गौरादह, कन्काई, दमक, बिर्तामोड, मेचीनगर, कमल र भद्रपुरमा जग्गा अतिक्रमण भएको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्रेले जानकारी दिनुभयो। उहाँले लखनपुर स्थित सशस्त्र प्रहरीको प्रदेश स्तरीय तालिम केन्द्रको 250 र रतुवामाई वृक्षरोपण आयोजनाको 664 जग्गा व्यक्तिले अतिक्रमण गरेको बताउनुभयो। नेपाल बार एसोसिएशन झापाका अध्यक्ष लेखनाथ निरोलाले मेचीनगर नगरपालिकाको प्यारी भिट्टामा 28 जमीन र कन्काई नगरपालिका स्थित कन्काई नदीको उकास क्षेत्रमा 100 जमीन अतिक्रमणको चपेटामा परेको बताउनुभयो। डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले मठ मन्दिर, खेल मैदानका नाममा स्थानीय तहले नै वनको जग्गा अतिक्रमण गरिरहेको बताउनुभयो। सिराको नहरा गाउँपालिका 5 स्थित चोहरबा सड़कमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका सिरा नगरपालिका तीन र मौलका अमन मण्डल र सोही नगरपालिका तीनका शैलेन्द्र कुमार मण्डलको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बस चालक फरार रहेकाले खोजी भइरहेको छ। गण्डकी प्रदेश सरकारले भिरालो जमीन र खेतका गरा सम्याएर चक्लाबन्दी गर्ने योजना ल्याएको छ। व्यावसायिक खेती विस्तार गर्न गण्डकी प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यस्तो योजना ल्याएको हो। पर्वतबाट हाम्रा संवाददाता रोशन तिवारीको यो रिपोर्ट।
पहाड़ी एरिया पर दुख अनुसारको उत्पादन छैन।
फलेवास दश कुर्घाका सुलोचन पौडेलले भने झैं गाउँको भिरालो जमीनमा खेती कम हुन्छ। परिश्रम अनुसारको अनाज उत्पादन नहुने भएकाले किसानहरूले बरू बाँझै छाडेर घाँस रोप्ने गरेका छन्। त्यस्तो जमीनको सदुपयोग गर्न प्रदेश सरकारले अहिले जग्गा चक्लाबन्दीको कार्यक्रम ल्याएको छ। कार्यक्रमले लाभ हुने सुनाउनुहुन्छ अगुवा किसान इन्दिरा थापा।
फालिएको जग्गामा मोलजोल गरेर तरकारीहरू रोप्ने, बोट बिरुवा लगाउनु, त्यो भयो भने देशको विकास हुन्छ, बेरोजगारी युवाहरू विदेश जान पर्दैन।
गाउँघरतिर भूबनोट नमिल्दा सिंचाई गर्न र साना फोटा र सुर्कामा खनजोत्नै समस्या हुने गरेको छ। बजारतिर उपजाउ जमीन घडेरीमा परिणत हुँदै आएको छ। यो कार्यक्रम कडाईका साथ कार्यान्वयन गरेमा जमीनको खण्डीकरण र दोहन रोकिने अपेक्षा रहेको कृषक भवानी प्रसाद शर्माले सुनाउनु भयो।
छिरेलिएको जग्गा एकै ठाउँमा आएपछि स्वभावैले त्यसको चाहिँ उत्पादनमा वृद्धि भयो र किसानहरूलाई पनि त्यसले सजिलो पनि भयो।
यो अवधारणाले खेती गर्दा लाग्ने जनशक्तिमा 80% कटौती हुने र उत्पादन दोब्बरले बढ्ने अपेक्षा छ। व्यावसायिक तरकारी खेती गर्दै आउनु भएकी पयु गाउँपालिका एक टकलाकी अम्बिका नेउपाने,
कृषकहरू अलिकति अग्रसर भएर काम गर्न सक्यो भने फाइदा चाहिँ हुन्छ।
कार्यक्रममा सहभागी हुनेलाई 50 रूपनी जग्गा बराबर 10 लाख रूपियाँ अनुदान दिइने प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। 100 रोपनी चक्लाबन्दी गर्नेलाई 20 लाख र त्यसभन्दा माथि प्रति रोपनी 10,000 रूपियाँका दरले अनुदान दिइने मन्त्रालयका वरिष्ठ नापी अधिकृत गंगा प्रसाद पोखरेल बताउनु भयो।
50 रोपनीलाई सरकारले 10 लाख रूपियाँ दिन्छ, त्यसभन्दा माथिकालाई त्यो अनुसारको अनुपातमा पैसा बढाउँदै जान्छ।
व्यावसायिक खेती गर्न चाहने किसानलाई जग्गा चक्लाबन्दी कार्यक्रमले निकै लाभ हुने देखिएको छ। रोशन तिवारी, रेडियो नेपाल पर्वत।
अब के अन्तर्राष्ट्रिय समाचार। चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या 1,000 नागेपछि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले कोरोना भाइरसको संक्रमण चीन बाहिर फैलिए त्यसले भयावह रूप लिने बताएको छ। विश्व स्वास्थ्य संगठनले मानव जातिले कुनै पनि हालतमा कोरोना भाइरसलाई विश्वव्यापी रूपमा फैलनबाट रोक्न विश्व समुदायलाई आह्वान गरेको छ। कोरोना भाइरस संक्रमणको केन्द्रबिन्दु मानिएको हुबे प्रान्तमा हिजो मात्रै 103 जनाको मृत्यु भएको छ भने थप 2,000 संक्रमण देखिएको थियो। चीनमा कोरोना भाइरसका कारण 42,000 संक्रमित भएका चीनिया राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले फेब्रुअरी 15 तारीख पाकिस्तानको भ्रमण गर्नुहुने भएको छ। गुटरेस पाकिस्तानमा रहँदा राष्ट्रपति अरिफ अल्वी, प्रधानमन्त्री इमरान खान लगायतका उच्च अधिकारीहरूसँग भेट्ने कार्यक्रम रहेको सरकारी स्रोतलाई उद्धृत गर्दै पाकिस्तानी संचार माध्यमले जनाएका छन्।
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि गर्न लागि साइस्मिक सर्वे अन्तर्गत 10 लाइन मध्ये 7 लाइनको सर्वे सम्पन्न भएको छ। दैलेख जिल्लाको नाभि स्थान, सिरी स्थान, पादुका लगायतका 400 वर्ग किलोमिटर क्षेत्रलाई आधार बनाएर थालिएको 10 लाइन सर्वे अन्तर्गत 7 लाइनको सर्वे सम्पन्न भएको हो। पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत महत्वपूर्ण मानिएको साइस्मिक सर्वेको अहिलेसम्म 80% काम सम्पन्न भएको र बाँकी 3 लाइनको काम फागुनको दोस्रो सातासम्म सक्ने गरी चिनिया प्राविधिक टोलीले काम गरिरहेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डाक्टर गणेशनाथ त्रिपाठीले जानकारी दिनुभयो। पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत 10 लाइनको साइस्मिक सर्वे सकिएपछि संकलन गरिएका डाटा अध्ययन गरेर सो क्षेत्रमा 4 किलोमिटर गहिराईसम्म मुख्य ड्रिलिङको काम अघि बढ़ाइनेछ। चिनिया प्राविधिक टोलीले दैलेखका भैरवी, भगतीमाई, महाबु, डुंगेश्वर गाउँपालिका र नारायण दुल्लु तथा चामुण्डा बिन्दा सैनी नगरपालिकाका केही भूभागलाई आधार मानि पेट्रोलियम पदार्थ अन्वेषणको काम गर्दै आएको छ। भोजपुर र संखुवा सभालाई जोड्ने सतीघाट स्थित अरूण नदीमा फेरि निर्माण गरिएपछि त्यस क्षेत्रका स्थानीय खुशी भएका छन्। सतीघाट स्थित अरूण नदीमा फेरि निर्माण भएपछि खडानन्द नगरपालिका, साल्पा सिलिछो गाउँपालिका र छिमेकी जिल्ला खोटाङका स्थानीयले प्रत्यक्ष लाभ लिन सक्नेछन्। संघीय सांसद क्षेत्र विकास कोषबाट 75 लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट 75 लाख रूपियाँ र खडानन्द नगरपालिकाको 55 लाख रूपियाँ लागत फेरि निर्माण गरिएको खडानन्द नगरपालिका प्रमुख बीरबल राईले जानकारी दिनुभयो। फेरिबाट दैनिक करिब 200 बढी सवारी साधन आवत जावत गर्न सक्ने नगरपालिकाले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बीरगंज शाखाले चालू आर्थिक वर्षमा पाएको लक्ष्य अनुसारको जीरा मसिनो धान खरिद गर्न सकेको छैन। शाखाले चालू आर्थिक वर्षका लागि 5,000 क्विन्टल जीरा मसिनो धान खरिदको कोटा पाए पनि हालसम्म 32 क्विन्टल 26 केजी धान मात्र खरिद गर्न सकेको छ। शाखाले अघिल्लो वर्षहरूमा भारतबाट आउने धान खरिद गर्ने गरेकोमा यसपटक भारतबाट धान नआएकाले तोकिएको लक्ष्य पूरा गर्न नसकेको बीरगंज शाखाका प्रमुख नरनाथ अधिकारीले जानकारी दिनुभयो।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो अर्जुन श्रेष्ठबाट। पालो भएको छ खेल समाचारको।
संकटा क्लबलाई हराउँदै स्टार खेलाड़ीले भरिएको मच्छिन्द्र क्लब शहीद स्मारक ए डिभिजन लीगको शीर्ष स्थानमा फर्किएको छ। जारी लीगमा मच्छिन्द्रको यो 9 जीत हो। सादो बाटो स्थित एन्फा मैदानमा भएको खेलमा मच्छिन्द्रले संकटालाई 3-1 गोलले हरायो, जसका कारण मच्छिन्द्रले त्रिभुवन आर्मीलाई 2 अङ्कले पछि पार्दै शीर्ष स्थानमा फर्किएको छ। मच्छिन्द्रको जितमा देवेन्द्र तामाङ, विशाल राई, बी दीपक राईले 1-1 गोल गरे। संकटाका तर्फबाट मुसुकिलले गोल गरेका थिए। संकटाले जारी लीगमा 5 हार बिहोर्दै 7 स्थानमा रहेको छ। संकटाको 15 अङ्क छ। जितसँगै मच्छिन्द्रले 12 खेलबाट 28 अङ्क बनाएको छ। दोस्रो स्थानको आर्मीको 11 खेलमा 26 अङ्क छ। साबिक विजेता एफएफ क्लबले ढोरपाटन डबल लीग महिला भलिबल प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायम राख्न सफल भएको छ। नयाँ बस पार्क स्थित ढोरपाटन स्पोर्ट क्लबको कोडमा भएको खेलमा एफएफले न्यू डायमन्ड स्पोर्ट क्लबलाई 3-1 सेटमा हरायो। यो जितसँगै एफएफले 12 खेलमा 35 अङ्क बनाएको छ। दोस्रो स्थानको न्यू डायमन्डको 13 खेलमा 22 अङ्क छ। नेपाल क्रिकेट संघ क्यानले महिला र पुरूष खेलाड़ीको नयाँ वर्गीकरण गरेको छ, जसमा पुरूषमा 24 र महिलामा 18 खेलाड़ीलाई नयाँ वर्गीकरणमा राखेको छ। नेपालमा महिला खेलाड़ीको केन्द्रीय सम्झौताका लागि खेलाड़ी वर्गीकरण भएको यो पहिलो पटक हो। नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले ए, बी, सी र डी श्रेणीमा खेलाड़ी वर्गीकरण गरेको छ भने महिलामा ए, बी र सी श्रेणीमा खेलाड़ीको केन्द्रीय सम्झौता गर्ने भएको छ।
खेल समाचार सुन्दै हुनुहुन्थ्यो अजय बमबाट। अब मौसम सम्बन्धी जानकारी। आज देशभर मौसम सफा रहे पनि पहाड़ी भागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्ड उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 20.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 3.6 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%, आज दिउँसो काठमाण्ड उपत्यकाको अधिकतम तापक्रम 19-21 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाण्ड उपत्यकामा सूर्योदय बिहान 6:45 भयो भने सूर्यास्त भरे साँझ 5:52 हुनेछ। इस प्रसारण का मुख्य समाचार एक पटक फेरी सुन्नुहोस्। चीनको हुबे प्रान्तबाट स्वदेश फर्किन चाहने नेपालीलाई ल्याउन विमान पठाउने सरकारको तयारी। नेपालको विकासका लागि नेपाल, चीन र भारत बीचको त्रिदेशीय साझेदारी रणनीति सबैभन्दा बलियो विकल्प भएको नेकपाका अध्यक्ष प्रचण्डको धारणा। ललिता निवासको जग्गा प्रकरणमा अख्तियारले प्रस्तुत अभियोग पत्र विरोधाभास पूर्ण र दोहोरो मापदण्ड युक्त भएको प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसको ठहर र चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या 1,000 नाग्यो, विश्वका अन्य भागमा संक्रमण फैलिए त्यसले भयावह स्थिति उत्पन्न गर्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको चेतावनी। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।